भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भूटान बीच वार्ता गर्ने सहमति भएको सन्दर्भमा केन्द्रित छ। आफ्ना बारेमा हुने वार्ता र यसमा नेपालले पुर्याउनु पर्ने ध्यानका बारेमा शरणार्थी प्रतिनिधि तथा शरणार्थीको धारणा सुन्छौ।
खै नेपालले उठाएर पनि त हैरान भइसक्यो, यत्रो 20 वर्षपछि सकेन।
यसअघि पटक पटक भएका वार्ताले सफलता पाउन नसकेको सन्दर्भमा अब हुने वार्ता अघि नेपाल सरकारको तयारी बारे उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रकाशसँग कुराकानी गर्छौ।
जो जोइन्ट भेरिफिकेसन टिमबाट भेरिफाइड भइसकेकाहरूलाई तत्काल फिर्ता पठाउने कार्ययोजना बनाउने र जोइन्ट भेरिफिकेसन टिमलाई एक्टिभेट गरेर बाँकीहरूको भेरिफाई गरेर चाहिँ फिर्ता पठाउने योजना बनाउने कुरा नै हाम्रो चाहिँ मूल अहिलेको कार्ययोजना हुनेछ।
यी सामग्री भन्दा पहिले शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
पहिचान र सहायताबाट वञ्चित भूटानी शरणार्थी महिलाले हिजोबाट शुरू गरेको आमरण अनशन माग पूरा नभएसम्म नरोक्ने अडान लिएका छन्। अनशन रोक्न आग्रह गर्न पुगेका शरणार्थी समन्वय एकाईका उपनिर्देशक तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाललाई महिलाहरूले अनशन नतोड्ने बताएका हुन्। राहत वञ्चित शरणार्थी महिला समूहकी संयोजक दुर्गादेवी विष्टले यसअघिका आन्दोलनमा माग पूरा गर्ने आश्वासन दिए पनि पूरा नभएकोले यसपटक माग पूरा नभइकन आन्दोलन नरोक्ने बताउनुभएको। यसअघि सायक प्रजी अब्दुल्लाले 2 हप्तासम्म पर्खिन आग्रह गर्नुभएको थियो। अनशन बस्नु अघि हिजो समूहकी संयोजक विष्टले पहिचान र सहायता बिना छाप्राभित्र भोक भोकै मर्नुभन्दा सहायता अधिकारीहरूका कार्यालय अगाडि माग राखेरै मर्न तयार भएको बताउनु भएको थियो।
कति एकल महिला छौ भनी कति चाहिँ विधवा महिलाहरू छौ, त्यो बच्चालाई पकाएर खुवाउने टाइम हुँदैन, बच्चा स्याहार्ने टाइम हुँदैन, हामी चाहिँ खप्न पीड़ा खप्न नसकेर चाहिँ शान्तिपूर्ण ढंगले अपील गर्छौ, जुन दबाव दिएर चाहिँ नेपाल सरकारको
आमरण अनशनमा 15 जना महिला बसेका छन्। नेपाल मानव अधिकार संगठन झापा, शरणार्थी र स्थानीयको संयुक्त शान्ति समिति, भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति, राहत वञ्चित शरणार्थी समूह लगायतका संस्थाहरूले अनशनकारीका मागमा एकबद्धता जनाएका छन्। 6 वटै शरणार्थी शिविरमा 3,749 जना भूटानी पहिचान र सहायता विहीन छन्। भूटानको चेमगङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष नन्दलाल कटुवालले आमरण अनशन शुरू गर्नुभएको छ। 12 वर्ष अघि स्वदेश फिर्ती आन्दोलन समूहको नेतृत्व गर्दै भूटान पसेका बेलडाङ्गी 2 शरणार्थी शिविरका कटुवाललाई भूटान प्रहरीले पक्रेर जेल हालेको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको जेल भ्रमण टोली मार्फत शरणार्थी शिविरमा पठाइएको पत्रमा कटुवालले अक्टोबर 17 आमरण अनशन शुरू गरेको उल्लेख भएको परिवारले जनाएको छ। कटुवालकी श्रीमती टंकमायले आफ्ना श्रीमानको अवस्थाबारे सोधखोज गरिदिन आग्रह गर्नुभएको छ।
अनसन बसेको 1 महिना हुन आँटो अरे, अहिलेसम्म कहीँ केही कतै केही खबर छैन अरे, अब बोल्ने अवस्था पनि छैन अरे, अहिले खबर लिएर आउनु भएछ त्यो भाइले।
भूटान पीपल्स पार्टीले शरणार्थी समस्या समाधानका लागि नेपाल र भूटान बीच मात्रै हुने वार्ताबाट कुनै समाधान ननिस्कने ठोकुवा गरेको छ। भूटानीहरू शरणार्थी बनेदेखि साक्षीका रूपमा रहेको तथा भूटानको परराष्ट्र नीति, सुरक्षा र विकासमा समेत अहम भूमिका रहेको भारतको सहभागिता बिना वार्ताको औचित्य नहुने पार्टीको ठहर छ। मालदिवसमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको 17 बैठकमा भाग लिन गएका 2 देशका प्रधानमन्त्री बीच वार्ता गर्ने सहमति भएको थियो। शरणार्थी समस्या समाधानका लागि शरणार्थी सम्बन्धी नीति नियम अध्ययन र आवश्यक कूटनीतिक पहल गर्ने व्यवस्था सहितको स्थायी कार्यदल गठन गर्न पार्टीका अध्यक्ष बलराम पौडेलले विज्ञप्ति निकालेर माग गर्नुभएको छ। विज्ञप्तिमा दर्ताविहीन भूटानीलाई शरणार्थीका रूपमा दर्ता गर्न पनि माग गरिएको छ। स्वदेश फिर्तीको वातावरण नबन्दासम्म भूटानी नेता तथा मानव अधिकार कर्मीलाई राजनीतिक शरणको व्यवस्था सहित स्वदेश फर्कने अभियान गर्न सक्ने सुरक्षित वातावरणको व्यवस्था गर्न समेत माग गरिएको छ। नेपाल र भूटान बीच भएको वार्ता गर्ने सहमति को सन्दर्भमा हामी केही बेरमा चर्चा गर्नेछौं। आजबाट शुरू गर्ने भनिएको टिमाई शरणार्थी शिविर समायोजन गर्ने काम शरणार्थी प्रतिनिधिहरूको अवरोधका कारण रोकिएको छ। आफूहरूले यसअघि नै राखेका मागका बारेमा व्यवस्था गर्दै काम शुरू गर्न लागेको भन्दै शरणार्थी प्रतिनिधिहरूले विरोध गरेका हुन्। शरणार्थी शिविर व्यवस्थापन समितिका प्रतिनिधिहरूले व्यवस्थापन समितिको कार्यालयमा तालचा लगाइदिएका छन्। शरणार्थीको संख्या घटेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत आजबाट टिमाई शरणार्थी शिविरमा रहेका संकटाभिमुख परिवारलाई बेलडाङ्गी र शनिश्चरी शरणार्थी शिविरमा सार्ने योजना थियो। बाँकीलाई आउँदो आइतबारबाट सार्ने तयारी थियो। शरणार्थी शिविर सार्दा दर्ता र परिचय पत्र पाउन बाँकीका समस्या समाधान गर्नुपर्ने, शरणार्थीलाई पुग्दो र व्यवस्थित छापराको व्यवस्था गर्नुपर्ने, इन्धनको रूपमा मट्टी तेल दिनुपर्ने, पुनर्वासको प्रक्रियामा रहेकाहरूलाई स्थानान्तरणको साटो पुनर्वासमा लैजानुपर्ने, विद्यार्थीको पढ़ाईमा बाधा आउन नहुने लगायतका माग गरेका छन्। उनीहरूले यो माग गएको हप्ता राखेका थिए। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले कुनै समन्वय नगरेकोले विरोध गरेको टिमाई शरणार्थी शिविर व्यवस्थापन समितिका उपसचिव भानु कडरियाले बताउनुभयो। टिमाई शरणार्थी शिविरमा करिब 1000 छाप्रामा 4700 शरणार्थी बस्छन्। बेलडाङ्गी शरणार्थी शिविर सुरक्षामा खटिएको प्रहरीले शरणार्थी शिविर भित्राउँदै गरेको 9000 रूपियाँ मूल्य बराबरको रक्सी बरामद गरी नष्ट गरेको छ। बेलडाङ्गी बजारबाट आइतबार साँझ शिविरभित्र लाँदै गरेको अवस्थामा बरामद गरिएको विभिन्न ब्राण्डको रक्सी शरणार्थी प्रतिनिधिको रोहबरमा सोमबार नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक बाबुराम पौडेलले जानकारी दिनुभयो। शनिश्चरी शरणार्थी शिविरमा हिजो साहित्यिक साँझ भएको छ। कार्यक्रममा शरणार्थी र स्थानीय गरेर 50 जनाले आआफ्नो रचना सुनाएका थिए। कार्यक्रम शनिश्चरी शरणार्थी शिविरको युवा मैत्री केन्द्र र इफोका भूटानले गरेको हो। यस्तै शनिश्चरी शरणार्थी शिविरमा भएको 7 दिने उद्घोषण तालिम आज सकिएको छ। युवा मैत्री केन्द्रले गरेको तालिममा 5 स्थानीय सहित 45 जना सहभागी थिए। यसै गरी खुदनाबारी शरणार्थी शिविरमा अस्ति सोमबार भएको अन्तर सेक्टर टेबल टेनिस प्रतियोगितामा बोइज तर्फको खेलमा सेक्टर ई विजयी भएको छ। यसै गरी गर्ल्स तर्फको खेल सेक्टर जी ले जित्यो। प्रतियोगिता युवा मैत्री केन्द्रले गरेको हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भूटान बीच वार्ता गर्ने सहमति भएको सन्दर्भमा चर्चा गरौं। मानवाधिकार तथा प्रजातन्त्रको माग गरेकै कारण सन् 1990 आसपासमा भूटानीहरू शरणार्थी भए। शरणार्थीको घर फिर्तीको लागि सन् 1993 शुरू नेपाल भूटान बीचको वार्ता 2003 अक्टोबरसम्म 15 पटक भए पनि कुनै उपलब्धि हासिल भएन। सन् 1993 अप्रेलमा बंगलादेशको राजधानी ढाकामा भएको 7 सार्क शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भूटानका तत्कालीन राजा जिग्मे सिङमे वाङचुक बीच भएको अनौपचारिक छलफलमै टेकेर पटक पटक गरी 15 वार्ता भए पनि समस्या समाधान भएन। मालदिव्समा भएको सार्कको 17 सम्मेलनमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र भूटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले बीच शरणार्थी घर फिर्तीका बारेमा दुई देशबीच फेरि वार्ता गर्ने सहमति भएको छ। आफ्ना बारेमा हुने वार्ताका बारेमा शरणार्थीको रायसहित साथी गोपाल गर्तौला।
पूर्वी मोरङको शनिश्चरी स्थित भूटानी शरणार्थी शिविर आइपुगेको छु। एकजना शरणार्थी युवा, यहाँको शुभ नाम?
मेरो नाम दिल कुमार छेत्री हो। मेरो सेक्टर L4/5 हो।
नेपाल र भूटान शरणार्थी समस्या समाधानका लागि 15 पटक त वार्ताको टेबलमा बसिसकेका छन्। फेरि वार्ता गर्ने कुरा आइरहेको छ। तपाईँलाई कस्तो लाग्छ, फेरि वार्ता होला र घर फर्किन पाइएला भन्ने आशा कतिको जगाएको छ?
हाती आयो पुस्ता भने जस्तो लाग्छ। यो कुनै पनि आशा चाहिँ छैन। जेस शरणार्थी आफ्नो स्वदेश फिर्तीका लागि चाहिँ आफ्नो धारण विचार लिएर बसेका छन्। तर पनि यो अब 15 नभएर 30 भए पनि मलाई चाहिँ यसमा चाहिँ कुनै पनि शङ्का छैन कि आफ्नो देश फिर्काउँ जस्तो लाग्दैन।
त्यति निराश हुनुपर्ने कारण के छ?
खासै उसको त्यस्तो सोच विचार थियो भने 15-16 चरणको वार्ता गरिनुपर्ने कुनै आवश्यक छैन। 2 खेप 3 खेप गरे उसले निर्णय निकाल्न सकिहाल्छ। अब लगेर 15 खेप भइसक्यो, 16 खेप भइसक्यो, 20 खेप पुरा पनि यो चाहिँ पार लाग्ने जस्तो चाहिँ बुझेको छैन मैले। भूटान इमान्दार छैन।
शनिश्चरी शरणार्थी शिविरमा भेटिनु भएको अर्को एकजना युवा।
मेरो शुभ नाम गोपाल कार्की, सेक्टर K1/57।
नेपाल र भूटान बीच वार्ताको जुन कुरा उठिरहेको छ अहिले, यो वार्ताबाट शरणार्थी स्वदेश फिर्तीको पक्षमा खास गरी केही होला भनेर आशा गर्नुहुन्छ तपाईँ?
जति नै चरणको वार्ता गरे तापनि हामीलाई चाहिँ हाम्रो स्वदेश लान्छ भन्ने, र उहाँ यति लान्थ्यो भूटान सरकारले भनेदेखि अगाडि नै उसले किन हामीलाई यहाँ पहिले चरणको वार्तामै उसले मिलाएर चाहिँ मेरा जनता हुन् मैले लानुपर्छ भन्ने सोच विचार भावना राखेको थियो भने उसले अगाडि नै लगिहाल्थ्यो किन यतिको लम्बाइ चौडाइ गरेर? न त हाम्रो बस्नको ठेगान, न त यहाँ बाँच्नको ठेगान, न केही त्यो जस्तै एउटा मानवता भएर पनि आफ्नो मानवताको हैसियतमा बस्ने खालको चाहिँ अवधारिकता भएको छैन अहिले, किनभने थर्ड कन्ट्री सेटलमेन्ट भइरहेछ।
फेरि वार्ता भयो भने त्यसमा कुन ढंगले यो कुरा उठ्नु जाति हुन्छ जस्तो लाग्छ तपाईँलाई?
भुटान सरकारले वार्ता गर्दाखेरि ठोस टुङ्गो लगाएर आफ्ना जनताहरूप्रति चाहिँ उसले केही रूपमा अलिकति आशा देखाउनु पर्ने हुन्छ। पहिल्यैदेखि अब लाने वार्ता गर्ने अब मिलाउने भन्छ, अब धेरै चरणको वार्ता भइसक्यो, एउटा आशा भन्ने चाहिँ देखाएकै छैन भुटान सरकारले। भनेदेखि भुटानी जनता जो चाहिँ नेपालमा आएर बसेका छन्, यहाँ बस्दाखेरि उनीहरूलाई हामीलाई देखाउनु पर्ने आशा चाहिँ हाम्रो भुटान गभर्मेन्टले देखाएको छैन। र अब हामी उहाँ जन्म्यौं तर यहाँ हुर्क्यौं, तिमीले लान्थ्यो भन्दाखेरि मेरा जनता हुन्, मेरो देशमा हुर्केका कारण मेरो देशको चाहिँ हावापानी उनीहरूको समक्ष छ, उनीहरूले यहाँनिर दुःख गरेका छन्, हामीले दुःख नगरे नि हाम्रा हजुर बाबाहरूले दुःख गरेका छन् र मेरा जनताले दुःख गरेका हुन् भन्ने उसले सोच विचार राख्नु थियो भने हामीलाई खेद्ने पनि थिएन।
सहबहादुर राय हो, A5 वार्ड नम्बर 55 हो।
भुटान र नेपाल बीच फेरि वार्ता हुन खोज्दैछ, वार्ताको कुरा उठेको छ फेरि, अब फेरि हुने वार्ताले कुन ढंगले यो समस्यालाई समाधान गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
भुटानी आफ्नो नागरिकताहरूलाई भुटान गभर्मेन्टले खेद्यो, त्यो खेद्ने वातावरण उनीहरूले कसरी बनायो, उनीहरूलाई अब जुन त्यो आएर तेस्रो देशमा आएर शरण लिएर बसिएको छौ हामी, अब जाँदाखेरि मलाई जहाँसम्म लाग्छ त्यहाँनिर उनीहरूले लाने खालको लागि चाहिँ स्वतन्त्र हुनु पर्यो, कस्तो हुनु पर्यो भन्दाखेरि चाहिँ नि प्रजातान्त्रिक ढंगले हामीलाई लाने खालको एउटा वातावरण चाहिँ बनाइदिनुपर्छ भनेको छ कि प्रजातन्त्र चाहिँ भुटान गभर्मेन्टले दिइसकेछ, प्रजातन्त्र त भइसकेछ भनेर भन्छ, तर त्यो चाहिँ बोक्रे मात्रै हो, यथार्थ के हो भन्दाखेरि ढाँट्ने काम मात्रै भइरहेछ।
तपाईँ कतिको आशावादी हुनुहुन्छ फेरि वार्ता होला र घर फर्किन पाइएला भन्ने कुरामा?
म वार्ता होला र घर फर्किउला भन्ने कुरामा त म त्यति आशावादी छैन, तर पनि यदि भुटान गभर्मेन्टले लान्छ अरे लाने परेको खण्डमा र प्रजातन्त्र र ताकि हामी स्वतन्त्र त्यहाँ बाँच्नु सक्ने, ताकि जस्तै अहिले थर्ड कन्ट्री सेटलमेन्ट हुँदाखेरि चाहिँ आफ्नो इच्छाले त्यहाँनिर जे अब जसरी जान्छु त्यहाँनिर यस्तो गर्छु भन्दाखेरि लगिरहेछ, त्यस्तो खालको एकदम स्वतन्त्र रूपले बस्नु बाँच्नु पाएको खण्डमा चाहिँ बरु तेस्रो मुलुक जानुभन्दा आफ्नो देश जानु नै चाहने इच्छुक व्यक्तिहरू चाहिँ प्रायमा सबै नै छ, उनीहरू त्यो जानु कुम्लो कुटुरो कसेकोहरू पनि उनीहरू भुटान जानु चाहिँ तयार नै छ।
यानी माया राई हरियो A45।
नेपाल र भुटान फेरि वार्ता गर्छौ भन्दैछन् शरणार्थी विषयमा, यो सुनेपछि के लाग्यो तपाईँलाई?
वार्ता पहिला पनि भएको धेरै धेरै पटक हुँदाखेरि पनि हाम्रो भुटानी शरणार्थीको त्यो घर खेतीको लागि केही पनि कुराकानी नभएको हुँदाखेरि चाहिँ यो वार्ता अझै हुन लागेको वार्तामा नि त्यति भुटान लाने कुरोको चाहिँ आशा लाग्दैन।
यति निराश भइहाल्नु पर्ने कारण के?
अझै पनि भुटान सरकारले मेरो नागरिकता हो भनेर चाहिँ फर्काउने हुँदाखेरि चाहिँ अब फर्काउन सक्नुहुन्छ कि भन्ने मात्रै आशा मात्रै हो, तर पहिल्यै अब मेरो नागरिकता होइन, यिनीहरू अब देशद्रोही आतंकवादी भनेको हुनाले चाहिँ आशा पनि लाग्दैन।
अहिले चाहिँ म शनिश्वरी शरणार्थी शिविरको न्यू होराइजन एकाडेमीका प्रधानाध्यापक डीके सुब्बा भए ठाउँ आइपुगेको छु। सुब्बाजी, तपाईँ कतिको आशावादी हुनुहुन्छ अब नेपाल र भुटान बीच फेरि वार्ता भएर घर फर्किन पाइएला भन्ने कुरामा?
यस आशाको कुरा गर्दाखेरि वार्ता पटक पटक भयो र त्यो वार्तालाई चाहिँ कुनै फलदायक नतिजा चाहिँ निकालेन, र भुटानी शरणार्थीको हितमा भुटानी जनताको हितमा चाहिँ त्यो वार्ताले चाहिँ उपलब्धि निकालेन, त्यो वार्ताले कुनै चाहिँ सफलता लिएको थिएन। यसपटक पनि नेपाल सरकारको चाहिँ माओवादीको नेतृत्वमा बनेको सरकारले एउटा चाहिँ सोच चाहिँ राखेको जस्तो हामीलाई लाग्छ। अब पत्र पत्रिकामा रेडियो टेलिभिजनमा सुन्दाखेरि बाबुराम भट्टराईज्यूले चाहिँ मालदिवसमा भएको सम्मेलनमा भुटानको प्रधानमन्त्री जिग्मेवाई थिन्लेसँग वार्ता गरेर भेटघाट अनौपचारिक भेटघाट गरेर चाहिँ शरणार्थी फिर्ता गर्नका निमित्त पत्रचार गर्ने अर्थात् त्यस्तो वातावरण मिलाइयो भन्ने चाहिँ आएको छ सञ्चार माध्यममा। कुरा गरे अनुसार त्यो पत्र पत्रिकामा आए अनुसार यो रिपोर्ट हामीले सुने अनुसार कार्यान्वयन भएदेखि राम्रो कुरो हो। हामी यहाँ शरणार्थी क्याम्पमा बसेको मानिस पनि र देश विदेशमा जुन बाध्यतावश पुग्नु भएको छ साथीहरू हाम्रा जनताहरू उहाँहरूको पनि फिर्ती हुने चाहना नै हामीले सुनिरहेको छौँ, अहिलेसम्म बुझिरहेको छौँ, तर अगाडिको अनुभवमा चाहिँ कार्यान्वयन हुने कुरामा चाहिँ शंका नै गर्छौँ हामी।
सार्कको 17 शिखर सम्मेलनपछि भुटानी शरणार्थी मामिलामा नेपाल र भुटान फेरि वार्ताको टेबलमा आउलान् भन्ने जुन अनौपचारिक तवरबाट प्रयास भइरहेको सुनिँदैछ, म यही बारेको कुराकानी अगाडि जोड्दैछु झापाको दमकमा रहनुभएका एकजना भुटानी नेता डाक्टर भम्पा राईसँगको कुराकानीबाट।
डाक्टर साहब, तपाईँलाई कस्तो लाग्छ फेरि नेपाल र भुटान वार्ता गर्ने अरे भन्ने जुन कुरा आएको छ, कस्तो खालको वार्ता हुनुपर्छ भन्ने लाग्छ यहाँलाई?
वार्ता गर्दाखेरि यो त राम्रो कुरा हो, तर वार्ता गर्दाखेरि दुई पक्ष सिन्सियर हुनु पर्यो। नेपाल जति सिन्सियर हुन्छ भुटान त्यति सिन्सियर हुनु पर्यो मेरो विचारमा. नेपाल सिन्सियर छ, भुटान सिन्सियर छैन. र वार्तामा के छ भन्दाखेरि द्विपक्षीय वार्तामा पहिलाको जस्तो भने खालि त टाइम अङ्ग्रेजीमा भन्छ टाइम बाइङ, समय किन्छ त्यति बेला लम्बाउँछ त्यति बेला रिफ्युजिएर सकिसक्छ, यही मात्रै काम हुन्छ.
अब हुने वार्तामा नेपाल र भुटान मात्रै बसेर समाधान निस्किन्छ, तपाईँलाई त्यस्तो लाग्छ?
यो नेपाल र भुटान मात्रै बसेर पहिला यो प्रपोजल नै भुटानले लिएको हो, द्विपक्षीय वार्ता हुनुपर्छ भने नेपालले राखेको होइन. सो फार मलाई थाहा छ. द्विपक्षीय वार्तामा एउटाले राइट म राइट भन्छ, अर्कोले म राइट भन्छ, त्यो कहिले सफल हुँदैन. त्यस कारणले गर्दा यो पहिला द्विपक्षीय वार्ताको प्रस्ताव राख्नु नै यसको मकसद चाहिँ भुटानले राम्रो प्रकार राखेको होइन. त्यस कारणले गर्दाखेरि भुटान सिन्सियर हो भने उनीहरूले त्रिपक्षीय वार्ता चौपक्षीय वार्ता राख्नुपर्छ, जस्तै इन्डियाको इन्भल्भमेन्ट राख्नु पर्यो एउटा. र त्यसमा सबैभन्दा ठूलो कुरो यो रिफ्युजीहरू पशु होइनन्, कुखुराको जस्तो दाम मिलाउनु, दुईटा राज्य मिले कुखुराको दाम जस्तो मिलाउनु मिलेरआएको छ त्यो राम्रो भएन. त्यस कारणले गर्दाखेरि यहाँ हुनु पर्यो भुटान नेपाल र रिफ्युजीको प्रतिनिधि हुनु पर्यो र त्यसमा इन्डिया पनि हुनु पर्यो. भयो भने यता युएनएसिआर राख्यो भने राम्रो हुन्छ, युएनएसिआरको बदली अन्तर्राष्ट्रियको कुनै एउटा पक्ष राख्यो भने सबभन्दा फेयर डिसिजन त्यति बेला आउँछ. बहुपक्षी बस्ने सम्भावना चाहिँ भुटान जबसम्म सिन्सियर छैन बहुपक्षी बस्ने सम्भावना छैन, किनभने भुटानले नै मान्दैन. किनभने द्विपक्षीय वार्तामा त नेपाललाई उसले यतै पनि खाँच्नु पाएर छ, उतै खाँच्नु पाएर छ, नेपालको पोजिसन यस्तो भइरहेछ, उसले ढुक्कै इन्डिया जस्तो बेकअप पाइरहेछ. अन्त नि इन्डियाले अहिले त के छ भन्दाखेरि नेपाललाई मात्रै होइन इभन अमेरिकाले युटिलाइज गरेर भुटानी आन्दोलन भस्म पारेको त इन्डिया हो. नेपालमाथि अत्याचार भएको छ, राष्ट्रलाई अत्याचार भएको छ, जातिलाई अत्याचार भएको छ. नेपालले यसलाई के छ भन्दाखेरि 13 राष्ट्रको मान्छे हो, तैँले लानुपर्छ, भुटानिज नागरिक ठरिएको लानुपर्छ भनेर यति पनि कडाकडी जवाब नेपालले दिनु सकेको जस्तो मलाई लागेको छैन.
त्यसो त नेपालमा गणतन्त्र आएपछि पनि भुटानले वार्ताको कुरा गर्न छाडेको छैन. नेपालका पूर्व राष्ट्राध्यक्ष गिरिजा प्रसाद कोइरालालाई श्रद्धाञ्जली दिन 2066 चैत 19 गते काठमाडौँ आएका भूटानी प्रधानमन्त्री जिग्मी वाई थिल्लेले फेरि वार्ताकै प्रस्ताव गर्नुभयो. त्यति मात्रै होइन, 2067 वैशाखमा भूटानमा भएको सार्क बैठकमा भाग लिन गएका प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिक फर्काउन गरेको आग्रहमा भूटानले फेरि पनि वार्ता गर्ने आश्वासन दियो. त्यसपछि अध्यक्षको हैसियतमा सार्कको समीक्षा गर्न 2068 वैशाख 2 गते नेपाल आएका भूटानी प्रधानमन्त्री जिग्मी वाई थिल्लेले प्रधानमन्त्री झलनाथ खनालसँग फेरि पनि वार्ताकै च्याखे थाप्नुभयो. अहिले फेरि वार्ताकै कुरा उठ्यो, यसलाई शरणार्थीले कसरी बुझेका छन् त? सुनौ केही शरणार्थीका कुरा.
जुन भुटान नेपाल वार्ता हुँदैछ त्यो फलदायी हुँदैन, किनभने भारत सरकारलाई सहमतिमा नल्याइकन वार्ता सफल हुँदैन. भुटान नेपाल मात्रै बसेर जित केवल एउटा गफ गर्ने थलो मात्रै सिवायहरू केही पनि हुँदैन.
अन्तर्राष्ट्रिय समुदायले अब भुटानलाई दबाब पनि दिनु पर्यो अलिक निकै गतिलो खालको, नभएदेखि अब भुटान नरेशले त्यति साह्रो टेर्ला जस्तो लाग्दैन मलाई.
खै नेपालले उठाएर पनि त हैरान भइसकेला, यत्रो 20 वर्ष पछिसम्म सकेन. अब यो थर्ड कन्ट्री सेटलमेन्ट गराउने त्यो संस्था पनि हुनु पर्यो, भारतले पनि सहयोग गर्नु पर्यो, सफल हुन्छ कि.
शरणार्थीको जुन यो स्वदेश फर्किने क्रम चाहिँ हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन, किनभने 16 चोटि वार्ता हुँदा पनि आजसम्म त्यसले कुनै नतिजातिर लगेन भनेदेखि अहिलेको वार्ता चाहिँ मलाई चाहिँ जुन यो कागलाई बेल पाएको भर्सन विस्मत भयो हुन्छ जस्तो लागेको छ मलाई सर.
यो वार्तामा नै केही सफलता निछोड चाहिँ अन्त्यमा निस्किन्छ जस्तो चाहिँ मलाई पनि लाग्दैन. हाम्रो भुटनेसहरू थर्ड कन्ट्री सेटल भइसके र पनि अहिले अब आएर फर्काउँछ जस्तो चाहिँ अब सफल हुन्छ जस्तो चाहिँ मलाई पनि लाग्दैन, किन इमान्दार हो भने त पहिले फर्काएर लगिहाल्थ्यो नि भुटनिसहरू, राम्रो गरी सेटल गरेर सल्भ गरेर जुन जति प्रब्लम्सहरू हुन्थ्यो त्योहरू सल्भ गरेर त लगिहाल्थ्यो नि.
आउन लागेको वार्ताबाट निश्चय पनि भुटानी शरणार्थीलाई आफ्नो स्वदेश फिर्तीको लागि पहल हुनेछ र स्वदेश फिर्तीको क्रममा भुटानी सम्पूर्ण भुटानीहरूलाई रहेका भुटानीहरूलाई भुटान लान्छ नि भन्ने आशा छ मलाई चाहिँ. यो 20 र 19 शताब्दीको सोच होइन, अहिले भनेको 21 शताब्दीको सोचमा मानिस पनि परिवर्तन भएको छ, भुटानका प्रशासक भनौँ या राजा पनि परिवर्तन भएको कारणले गर्दाखेरि चाहिँ अवश्य पनि भुटानी शरणार्थीहरूलाई भुटान फर्काउँछ भन्ने आशा छ.
भुटानलाई यतिखेर नेपालका शरणार्थी शिविरबाट विभिन्न 8 देशमा पुनर्वास भएका भुटानीहरू भातको गाँसमा ढुङ्गा भएको छ. पुनर्वास भएका शरणार्थीले आफूलाई भुटानले खेदाउनको कारण अन्तर्राष्ट्रिय समुदायमा फैलाउन चलाएका विभिन्न खाले अभियान प्रभावकारी हुनु अघि नै भुटान 8 वर्षदेखि रोकिएको वार्ता बिउत्याउन चाहन्छ. त्यसैले केही वर्षदेखि भुटानले वार्ताको कार्ड फालिरहेको छ. यो सन्दर्भमा हेर्ने हो भने भुटान अझै पनि आफैले खेदाएर शरणार्थी बनाएका आफ्नै नागरिकलाई फिर्ता गर्न गम्भीर देखिँदैन, बरू पुनर्वास कार्यक्रममा सहभागी भएर शरणार्थी तेस्रो देश जाने क्रम बढ्दै गएर अन्त्यमा बाँकी बसेका 2-4 हजारलाई फिर्ता गर्ने उसको मनसाय देखिन्छ. छ। यसो गर्दा अन्तर्राष्ट्रिय समुदायको अघिल्तिर आफूलाई प्रजातन्त्रवादी देशका रूपमा स्थापित गर्न पर्याप्त समयसहित सजिलो हुने भूटानको दाव देखिन्छ। भूटानको यो रणनीतिका अघिल्तिर नेपालले आफूलाई कसरी तयार पारेर वार्तामा बस्छ भन्ने मुख्य कुरा हो। यही सन्दर्भमा साथी श्रीधर पौडेलले उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रकाशलाई नेपालले के कस्तो तयारी गरिरहेको छ भनेर सोध्नु भएको छ।
होइन, त्यसबारेमा त सामान्य सिद्धान्त पहिला पनि तय भइसकेको छ, नीति तय भइसकेको छ, त्यही आधारमा नै हामी अगाडि बढ्ने हो। हाम्रो पहिलो मान्यता के हो भने अहिले नेपालमा भुटानी शरणार्थीहरू तेस्रो देशमा पनि सेटलमेन्टमा गएका छन् होइन, उनीहरूको अहिले पहिलो प्राथमिकता त उनीहरूको अहिले हुँदैन। बाँकी भएकाहरू जो नेपालमा छन् र भुटानमै फर्कन चाहन्छन् उनीहरूको केसलाई, उनीहरूको मुद्दालाई नै हामी अगाडि बढाउँछौँ। यद्यपि सैद्धान्तिक रूपमा हाम्रो दृष्टिकोण के रहन्छ भने थर्ड कन्ट्री सेटलमेन्टमा गएका भुटानी शरणार्थी पनि अन्तत आफ्नो घर फर्कन चाहन्छन् भने उनीहरूले पाउनुपर्छ भन्ने मान्यतालाई हामी कायम राख्छौँ। त्योभन्दा मुख्य चाहिँ अहिले यहाँ बाँकी रहेका शरणार्थीहरू जो अन्त जान चाहन्नन् र भुटानको आफ्नो घरमै फर्कन चाहन्छन् उनीहरूलाई चाहिँ फर्काउने व्यवस्था गर्नु पर्यो। त्यसको लागि एउटा जोइन्ट भेरिफिकेसन टिम हाम्रो बनिसकेको छ। त्यो जोइन्ट भेरिफिकेसन टिमलाई एक्टिभेट गर्ने, भेरिफाइड पहिला भइसकेका जो जोइन्ट भेरिफिकेसन टिमबाट भेरिफाइड भइसकेकाहरूलाई तत्काल फिर्ता पठाउने कार्ययोजना बनाउने र जोइन्ट भेरिफिकेसन टिमलाई एक्टिभेट गरेर बाँकीहरूको भेरिफाई गरेर चाहिँ फिर्ता पठाउने योजना बनाउने कुरा नै हाम्रो चाहिँ मूल अहिलेको कार्ययोजना हुनेछ। त्यस कारणले वान्स फर एभर अहिले सदाको लागि यो समस्यालाई समाधान गरौँ, त्यसको लागि छिटो वार्ता गरौँ भनेर हामीले अनुरोध गर्यौँ र त्यही कुरा प्रधानमन्त्री तहमा पनि कुराकानी भयो र अन्तत वार्ता तुरुन्तै गर्ने भनेर चाहिँ डिसेम्बरको फर्स्ट विकमा मोटामोटी गर्ने भनेर भुटानको प्रधानमन्त्री टाइम दिनुभएको छ। भुटानको विदेश मन्त्रीसँग नि त्यही कुराकानी भयो। त्यस आधारमा अब हामी ठाउँ र निश्चित मितिका लागि चाहिँ पत्राचार गर्दैछौँ।
इतिहासलाई फर्केर हेर्दा हामीले 15 चरणसम्म वार्ता गरेको इतिहास छ र भुटानले जहिले पनि यो मुद्दामा म सकारात्मक छु छलफल गर्छु भनिरहेको छ। अहिले पछिल्लो समय गणतन्त्र आएपछि पनि उसले 3-4 पटकको भेटघाटमा यही कुरा दोहोऱ्याइरहेको छ। अब भुटानलाई साँच्चै नै वार्तामा कन्भिन्स गराएर यो कुरालाई सेटल गर्नको लागि तपाईँले के खालको चाहिँ कूटनीतिक पहलको तयारी गर्नुभएको छ?
होइन, हामीले अहिले विशेष अनुरोध उहाँहरूलाई यही गरेका छौँ कि हामीसँग यति चाहिँ राम्रो सम्बन्ध हुन सक्ने सम्भावना छ, अहिले पनि हाम्रो राम्रै सम्बन्ध छ, यो बाहेक अरू मुद्दा र कुनै मुद्दाहरू छैनन् हाम्रा, समस्याहरू छैनन् हाम्रा, त्यस कारणले हामीले यो मुद्दालाई चाहिँ छिटो हल किन नगर्ने, तपाईँहरू व्यावहारिक समस्या के कुराकानी गर्ने हो भने पनि अहिले तत्काललाई त 50,000 भन्दा बढी चाहिँ थर्ड कन्ट्री सेटलमेन्टमा गइसकेका छन्। त्यस कारणले तपाईँहरू आफै सहमत भइसकेको क्याटेगोरिजहरू निर्धारणमा सहमति भइसक्या हो, जोइन्ट भेरिफिकेसन टिम बनाउनेमा सहमति भइसक्या हो, जोइन्ट भेरिफिकेसन टिमले एउटा क्याम्पको चाहिँ खुदनवारी क्याम्पको भेरिफाई पनि गरिसकेका छ, त्यस पछाडि बाँकी पनि भेरिफाई गरेर अगाडि बढाउने कुरामा चाहिँ त हामीले सहमत नहुनुपर्ने कुनै कारण देख्दैनौँ भनेर उहाँहरूलाई भनि नै सकेका छौँ र यस आधारमा हाम्रो सम्बन्धलाई असाध्यै प्रगाढ बनाउन सकिन्छ। होइन, हाम्रो चाहिँ द्विपक्षीय सम्बन्धलाई पनि प्रगाढ बनाउने र ल्यान्ड लक लिस लेभल कन्ट्रिटको हिसाबले चाहिँ अन्तर्राष्ट्रिय फोरममा पनि हामीले कमन ढङ्गले चाहिँ काम गर्ने एउटा वातावरण बनाउन सकिन्छ। त्यस कारण यो समस्यालाई चाहिँ कम्तीमा सदाको लागि हल गर्ने ढङ्गले सोचौँ भनेर हाम्रो चाहिँ अत्यन्तै नम्रतापूर्वक तर हाम्रो दृढतापूर्वक अडान रहन्छ र उहाँहरूलाई हामीले यसैमा कन्भिन्स गर्ने प्रयत्न गर्छौँ।
एकातिर 57,000 धेरै शरणार्थी पुनर्वास भइसकेको अवस्था छ, अर्कोतिर नेपालले नै उनीहरूलाई पुनर्वास हुन ट्राभल डकुमेन्ट दिएको पनि अवस्था छ। नेपाललाई यो घर फिर्तीको मुद्दामा भन्नलाई उठाउनलाई नैतिक संकट त पर्दैन?
होइन, त्यस्तो केही नैतिक संकट पर्दैन। हामीले भुटानी शरणार्थीहरूले चाहेमा उनीहरू आफ्नै घरमा रिएप्याट्रिएट हुन पाउनुपर्छ, फर्कन पाउनुपर्छ भन्ने मान्यतालाई कहिले पनि छोडेका छैनौँ। थर्ड कन्ट्री सेटलमेन्टमा हामी ट्राभल डकुमेन्ट दिँदा पनि ठिक छ, स्वैच्छिक रूपले उहाँहरू बाहिर जान चाहनुहुन्छ तत्काललाई भने हामी दिन्छौँ, तर उहाँहरू बाहिर जान चाहनुहुन्न तेस्रो देशमा भने उहाँहरूको अधिकार चाहिँ भुटान आफ्नो स्वदेशमै फर्कने अधिकार सुरक्षित रहनुपर्छ भन्ने हाम्रो सैद्धान्तिक मान्यतामा हामी कहिले पनि एउटा चाहिँ छोडेका छैनौँ। त्यस कारणले गर्दाखेरि यसबाट चाहिँ हामीलाई कुनै नैतिक सङ्कट पर्दैन, बरु हामीले तात्कालिक व्यावहारिक हल पनि गर्ने, नीतिगत रूपमा सबै चाहिँ भुटान फर्कन पाउने अधिकार उनीहरूको चाहिँ छ भन्ने कुरालाई हामीले कायमै राख्ने काम पनि गर्दै आएका छौँ।
सबैभन्दा पहिला भुटानीहरू शरणार्थी बनेर भारत छिरेका हुन् र भारतले नेपालतिर छिराइदिएको अवस्था थियो, यो मुद्दामा भारतको भूमिका पनि प्रधानता हुन्छ भनेर विश्लेषकहरूले विश्लेषण गर्दछन्। यसबारेमा तपाईँहरूको तयारी के छ? भारतलाई यसबारेमा केही भन्नुभएको छ?
अहिले नै हामीले भारतसँग यसबारेमा कुराकानी गरेका छैनौँ। नयाँ परिवेशमा भुटानसँग नै हामीले कुराकानी अगाडि बढाएका छौँ, तर अब इन्टरनेसनल कम्युनिटीलाई पनि यो प्रब्लमको बारेमा राम्ररी थाहा भएको कारणले गर्दाखेरि उहाँहरूले प्रत्यक्ष अप्रत्यक्ष भुटानसँग पनि कुराकानी गर्ने कुरा पनि गरिरहनु भएको छ, तर ठोस रूपमा भारतसँग हामीले यसबारे कुरा गरेका छैनौँ। निश्चित रूपमा भारतको सकारात्मक भूमिकाले यसमा चाहिँ राम्रो योगदान पुर्याउन सक्छ, तर पनि मुख्यत अहिले द्विपक्षीय कुराकानी गर्ने कुरामै हामीले जोड दिएका छौँ। द्विपक्षीय कुराकानी गर्दाखेरि पनि अहिले हामीले तत्कालै चाहिँ अब नकारात्मक ढङ्गले नसोचिहालौँ। यद्यपि लामो समयसम्म भुटानले यो समस्या समाधान गर्न किन गम्भीरतापूर्वक चासो राखेन भन्ने प्रश्न नेपालमा र विश्वकपको पनि अरू योसँग सम्बन्धित यो विषयसँग सम्बन्धित सरकार राख्ने संस्थाहरूले चाहिँ उठाइराखेकै छन्। तैपनि अहिले हामी भुटानसँग वार्ता गरौँ, त्यस पछाडि पनि भएन भने के गर्ने भनेर सोच्नु पर्ला।
एउटा कुरो नि मन्त्रीजी, जस्तै भुटानले आफूलाई अन्तर्राष्ट्रिय समुदायमा प्रजातन्त्र प्रति प्रतिबद्ध छु भनेर देखाउनको लागि धेरै शरणार्थीको संख्या चाहिँ पुनर्वासमा गइसकेपछि बाँकी बसेका 2-4 हजारलाई लगेर जुन किसिमको आफूलाई चाहिँ स्थापित गर्न प्रयत्न गर्दैछ, यसमा यो वार्ता गरेर त्यति मात्रै मान्छे फर्कियो भने नेपालले चाहिँ उसको यो जुन रणनीति छ त्यसमा समर्थन गरेको पो देखिन्छ कि
होइन? त्यो त भुटानी शरणार्थीसँग सम्बन्धित भयो क्या, हामीसँग मात्रै सम्बन्धित भएन। हामीले बल जब्ती पठाउने कुरा पनि मात्रै पनि भएन, हामीले त अन्तर्राष्ट्रिय समुदायसँग समेत सल्लाहमा यदि थर्ड कन्ट्री सेन्टलमेन्टको अप्सन चाहिँ जो आयो त्यो थर्ड कन्ट्री सेन्टलमेन्टको अप्सनमा भुटानी शरणार्थीहरू जान नचाहँदाखेरि त हामीले चाहिँ उहाँहरूको भुटान फर्कन पाउने अधिकारकैलाई प्राथमिकता दिने कुरा भयो। अहिले पनि उहाँहरू चाहिँ बाहिर रहँदा रहँदै पनि तर हामी चाहिँ भुटानमै फर्कन चाहन्छौँ भन्नुहुन्छ भने त्यसलाई हामीले सम्मान गर्छौँ, त्यो नीति हाम्रो कायमै रहन्छ। त्यस कारणले गर्दाखेरि हामीले व्यवहारिक ढङ्गले समाधान गर्ने कुरा पनि खोजेकै हौ, तर उहाँहरू घर फर्कन पाउनुपर्छ भन्ने मान्यतामा हामी अहिले पनि अडिग छौँ।
उहाँ हुनुहुन्थ्यो उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रकाश, नेपाल भुटान बीच वार्ता अघि नेपाल सरकारको तयारी बारे कुराकानी गर्दै।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भूटान बीच भएको वार्ता गर्ने सहमतिको सन्दर्भमा शरणार्थीका कुरा र वार्ता अघि नेपाल सरकारको तयारीबारे चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम एचिट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सी शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवन शैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ।
शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदादेव कोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।